أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى أهل بيته الطاهرين وأصحابه المنتجبين أما بعد فقد قال الله تبارك وتعالى في كتابه المجيد وفرقانه الحميد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا لا تقدموا بين يدي الله ورسوله واتقوا الله إن الله سميع عليم. ناظرین, پروگرام اصول زندگی کے ساتھ آج پھر میں آپ کی خدمت میں حاضر ہوا ہوں. آج یہ ہمارا تیسرا پروگرام ہے. پہلے دو پروگرامز کا خلاصہ یہی ہے کہ ایک انسان دیندار, ایک متدین اور با ایمان انسان اگر ایمان کی زندگی گزارنا چاہتا ہے تو اس زندگی کو گزارنے کے لیے اسے کچھ رہنما اصول چاہیے, اور ان رہنما اصولوں کا تنہا سرچشمہ اللہ تبارک تعالیٰ کی کتاب ہے, اور وہ بھی پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کی توضیح اور تشریح اور تقنین یعنی قانون سازی کے ساتھ. کوئی بھی ایسا قانون دینی زندگی کا جو اس پروسیس سے گزر کر اخذ نہ کیا گیا ہو, وہ ایک مومن کا اصول زندگی نہیں ہو سکتا, ایک دیندار کا اصول زندگی نہیں ہو سکتا. لہٰذا اس سورہ مبارکہ حجرات کی پہلی آیت میں ایک بنیادی قانون دیندارانہ زندگی کا جو خداوند تبارک تعالی نے ہمیں عطا کیا ہے, دیا ہے, وہ یہ ہے کہ قانون زندگی, اصول زندگی وہ خدا کی بارگاہ سے لینے ہیں ایک انسان مومن نے, اور کسی بھی انسان مومن کو یہ جرأت نہیں کرنا چاہیے کہ وہ حکم الہی کو بیان کرنے کے مقام پر, قانون وضع کرنے کے مقام پر, اللہ کے قانون پر اور پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کی سیرت پر پیش قدمی کرے, آگے بڑھ جائے, سبقت لے لے. اور پچھلے پروگرام کے اینڈ پر آپ کو یاد ہوگا کہ ہم نے یہ گزارش کی کہ انسان کی دینی زندگی میں, یا دوسرے الفاظ میں ایک دیندار انسان کی زندگی میں, پوری انسان کی جو ریلیجس لائف کی ہسٹری اور تاریخ ہے, اس میں ایک بہت بڑا المیہ جو پیش آتا رہا ہے وہ بالکل اسی قانون سے انحراف تھا, اس قانون کو درک نہ کرنا تھا کہ بعض لوگ جب دائرہ دین میں آ جاتے تھے, دائرہ ایمان میں آ جاتے تھے, حلقے نبی میں آ جاتے تھے, یاران نبی کے حلقے میں بیٹھ جاتے تھے, اس کے بعد ان سے ایک خطا سرزد ہو جاتی تھی, اور وہ خطا یہ کہ بعض اوقات گفتگو میں, قانون کے بیان میں سیاست اور پالیسی بیان کرنے کے مقام پر وہ اپنے آپ کو یہ حق دے بیٹھتے تھے کہ ہم بھی تشریح کر سکتے ہیں قانون کی, ہم بھی قانون وضع کر سکتے ہیں, اور بجائے اس کے کہ قانون کی کلیات میں اور جزئیات میں کتاب اللہ کی طرف رجوع کیا جائے اور اللہ کے نبی کی صحیح سیرت اور سنت کی طرف رجوع کیا جائے, وہ اپنی تشخیص پر قانون بنا لیتے تھے. اور یہ مرحلہ, یہ المیہ, یہ مشکل آج بھی ہمیں اپنی ریلیجس لائف میں درپیش ہے, اور آج بھی ہمارے بہت سارے مسائل اس اصول زندگی سے انحراف کی پیداوار ہیں. और यहाँ पर एक बहुत बड़ा ख़तरा जो एक इंसान दीनदार के लिए है, जो बेदीन इंसान है वो तो दीन के दायरे में ही नहीं आया, लिहाजा वो अपने आप को किसी वक्त इस मकाम पर करार ही नहीं देता कि वो बैठकर दीन के कानून की तशरीह पेश करे या दीनी कानून वाज करे। अगर वाज करे भी तो उससे वो कोई कानून लेता नहीं है, इसलिए कि मालूम है कि वो बेदीन इंसान है। दीनदारों को यहाँ पर एक ख़तरा जो लाहक है, बिलखुसूस उन लोगों को, उन उलमा को, उन दानिश्वरों को जो अपने आप को अल्लाह के कानून के बयान करने का ज़िम्मेदार समझते हैं, कि खुदा न करे बाज़ औकात एक इंसान एक छोटी सी गफलत की वजह से इबलीस बन जाता है। देखें, इबलीस को जब बारगाह इलाही से निकाला गया तो इस मलऊन ने यही तो कहा था, बारगाह इलाही में ऐलान किया कि मैं तेरे सीधे रास्ते पर बैठूंगा और तेरी मखलूक को उस सीधे रास्ते से सिरात मुस्तकीम से गुमराह करूंगा। अगर इंसान की तवज्जो न हो और वो अपनी हवाए नफ्स की बुनियाद पर कानून इलाही की गलत तशरीह करने लगे, पैगंबर पर सबकत करने लगे, तो ये इंसान भी बाज़ औकात अमली तौर पर वही काम कर रहा होता है जो इबलीस करता है। ये क़ाते तरीक़ बाज़ अहले दिल और उलमा ऐसे इंसान के लिए जो ताबीर, जो टर्मिनोलॉजी इस्तेमाल करते हैं वो कुत्ता तरीक़ या क़ाते तरीक़ है। अलबत्ता इंसान कई लिहाज से क़ाते तरीक़ हो सकता है, वो रास्ता जो इंसान को खुदा तक पहुंचाता है, वो रास्ता जो दीनी ज़िंदगी में एक दीनदार को उसकी मंजिल हयात तक पहुंचाता है। ये इंसान कानून इलाही की गलत तफसीर करके, गलत तौजीह करके या ख़ुद कानून वाज करके अमलन वही काम करता है जो इबलीस ने अपनी ज़िम्मेदारी ली हुई है, कि वो सिरात मुस्तकीम पर बैठने का उसने अहद किया हुआ है और इब्ने आदम को, औलाद आदम को उस सीधे रास्ते से मुनहरिफ करना इसने अपनी ज़िम्मेदारी ली हुई है। लिहाजा यहाँ पर हर इंसान दीनदार के लिए और बिलखुसूस उन लोगों के लिए जो अपने आप को अहकाम दीन के बयान का ज़िम्मेदार समझते हैं, उनके लिए बहुत नाजुक मरहला है, बहुत एहतियात का मकाम है, कि वो मकाम जो अंबिया की नियाबत का मकाम है, जो मकाम जो बहुत अशरफ मकाम है, वो मकाम जो फजीलतों में उसकी फजीलतों को हम बयान नहीं कर सकते, हुक्म इलाही का बयान, हिदायत बशर का बयान, जितना पुरफजीलत मकाम है, जितना बा अहमियत मकाम है, उतना पुरखतर मकाम है। यहाँ बाज़ औक़ात लोगों से ये ख़ता हो सकती है कि बड़ी जल्दी जल्दी हर बात को इस्लाम की तरफ मंसूब करते जाते हैं, बग़ैर किसी तहकीक के। बाज़ मकामात पर जहाँ कोई वाज़े हत्ता कुरान की आयत नहीं होती उस हुक्म के बयान में, और इस बंदे को नहीं मालूम कि असल सीरत पैगंबर में कोई बात ऐसी है या नहीं, ये एक हुक्म भी बयान करता है, साथ कहता है हुक्म इस्लाम ये है कि, इस्लाम का हुक्म ये है कि, ये इंसान अगर हवाए नफ्स से कह रहा है तो फिर तो इबलीस है, फिर तो ये काते तरीक़ है। और अगर ख़ता है तब भी बहरहाल एक बहुत बड़ी ख़ता का इर्तिकाब कर रहा है। यहाँ पर अलबत्ता अगर इंसान ने भरपूर कोशिश की है, खुलूस से, दिल से अपना तमाम बशरी तवानाई को इस्तेमाल किया है खुदा के कानून को समझने के लिए, उसके बाद अगर ख़ता हो जाती है तो वहाँ यकीनन खुदा ख़ताओं को माफ़ करने वाला है, और वहाँ यकीनन इस इंसान के लिए, चूँकि इसने इंसान की हिदायत के लिए قانون الہی کو اخذ کرنے کی کوشش کی ہے اور بیان کرنے کی کوشش کی ہے، اس کا اجر و ثواب بھی ہے، لیکن بات وہاں ہے جہاں انسانی انگیزہ آ جائے، جہاں مقام طلبی آ جائے، جہاں ریاست آ جائے۔ اس لیے ایک حکم کو حکم اسلام کہہ دینا کہ اگر میں یہاں حکم اسلام کہہ کر نہیں بیان کرتا تو میرے مفتی ہونے پر حرف آ جائے گا، میرے مجتہد ہونے پر حرف آ جائے گا، میرے دانشور ہونے پر حرف آ جائے گا، میرے اسلام شناس ہونے پر حرف آ جائے گا۔ اس انانیت کو بچانے کے لیے، اس ایک ظاہری منصب کو بچانے کے لیے پتہ نہیں کتنے مفتیان داہر ان احکام کو جن کا پتہ ہی نہیں کہ حکم اسلام ہے یا نہیں، اور اسلام کے حکم پر بیان کر دیتے ہیں بڑی صراحت کے ساتھ، بڑی قاطعیت کے ساتھ۔ مفتی کہہ دیتا ہے، دانشور کہہ دیتا ہے، اسلام شناس کہہ دیتا ہے کہ اسلام کا حکم یہ ہے۔ یہ اس وقت اگر انسان اپنی باطنی صورت دیکھ سکے یا کوئی اہل اللہ اہل باطن اس انسان کو دیکھ سکے تو چہ بسا کہ یہ انسان ایک ابلیس کے روپ میں نظر آئے، ایک شیطان کے روپ میں نظر آئے، ایک قاطع طریق کے روپ میں نظر آئے۔ یہی وجہ ہے کہ کتنی خرابیاں انسان کی دینی زندگی میں جو اس ایک انحراف کی وجہ سے ایجاد ہوئیں، کتنی بدعتیں دین میں داخل ہوئی۔ بدعت کہاں سے آتی ہے؟ بدعت جس کی مذمت میں اسلام نے بہت زیادہ، جس کی مذمت پر تاکید کی ہے، بیان کی ہے، بدعت یہی تو ہے کہ علماء جیسا کہ تعریف کرتے ہیں کہ ادخال ما لیس من الدین فی الدین، جو بات، جو اصول، جو قانون دین کا نہیں ہے اسے دینی قانون بنا کر پیش کرنا، یہی ہے بدعت۔ اور کتنے لوگوں نے یہ خطرہ مول لیا کہ کتنے مقامات پر بغیر کسی صریح سند کے، بغیر کسی صریح مدرک کے کئی احکام کو حکم الہی کر کے بیان کیا۔ بنابراین یہ اصول سورہ مبارکہ حجرات کا ہمیں یہ بتاتا ہے کہ بغیر کامل اور بشری توانائی جہاں تک ساتھ دیتی ہے اس تک جستجو کیے حکم الہی کے بیان کی کوئی جرأت نہ کرے، بغیر ان ضوابط اور قوانین کا خیال رکھے کہ جو ایک حکم الہی کے بیان میں جن کا خیال اور پاس رکھنا ضروری ہے، کوئی اسلام کا قانون بیان نہ کرے، ورنہ کیا ہوگا؟ یہی ہوگا کہ معاشرے میں ایک باب کھل جائے گا، ہر شخص اپنی منشا کے مطابق اور چہ بسا اپنے مقام کو بچانے کے لیے، اپنی حیثیت کو بچانے کے لیے، خدا کی مخلوق پر حکمرانی کرنے کے لیے آئے گا، دین کی من پسند تفسیریں بیان کرے گا۔ اور اس سے خداوند تبارک تعالی نے منع کیا ہے۔ پس عزیزان من، ناظرین محترم، اگر ہمارا تعلق ایک اور ہماری حیثیت ایک عام مسلمان کی سی ہے، تب بھی ہمیں دین کا حکم لینے میں احتیاط کرنا چاہیے کہ ہم کس سے دین کا حکم لے رہے ہیں۔ قطعاً کبھی ایسے مفتی سے، ایسے مجتہد سے، ایسے دانشور سے، ایسے اسلام شناس سے قانون اسلام نہ لیں جس کے بارے میں یقین نہ ہو، یا جس کے بارے میں یہ گمان قاطع نہ ہو کہ اس نے صادقانہ تلاش کی ہے، اس نے خلوص دل سے اسلام شناسی کی کوشش کی ہے اور صادقانہ اپنے ہوائے نفس کو ترک کر کے اسلام کا قانون بیان کر رہا ہے۔ اور اگر ہم کہیں خوش قسمتی سے یا بدقسمتی سے اس منصب و مقام پر بیٹھے ہیں جہاں ہم قوانین الہی کی تفسیر کر رہے ہیں، تشریح کر رہے ہیں، تو وہاں سورہ مبارکہ حجرات کی یہ آیت ہمارے لیے ایک نہیب ہے کہ لا تقدم بین یدی اللہ ورسولہ، یہ مقام تقویٰ ہے، یہاں فسق ہو سکتا ہے، یہاں فجور ہو سکتا ہے، یہاں گناہ ہو سکتا ہے، لہٰذا یہ آیت ہمیں تقوی الہی اپنانے کی، اگر کہیں حکم خدا مجھے نہیں مل سکا، खुदा की किताब में मुझे कोई ऐसी आयत अगर नहीं मिल सकी जिसको मैं मुस्तनद बनाकर एक हुक्म इलाही बयान करूँ, सीरत पैगंबर में मुझे कतई सीरत में मुसल्लम सीरत में कोई ऐसी गवाही और शहादत नहीं मिली जिसको मैं मुस्तनद बनाकर एक हुक्म इलाही बयान कर सकूँ, तो फिर क्यों नहीं मैं रुक जाता, मैं कह दूँ कि मुझे इस मसले का हुक्म मालूम नहीं है। तो ये एक पहलू था इस आय मुबारका में बयान शुदा एक बुनियादी उसूल ज़िंदगी जो कि दीनी ज़िंदगी का उसूल है, जो मोमिन मोमिन इंसान की ज़िंदगी का उसूल है। लेकिन नाज़रीन ग्रामी, ये एक पहलू से एक ज़ाविये से इस मतलब का बयान है, एक और ज़ाविया भी है इस बात का और उस ज़ाविये से भी इस आयत मुबारका पर हम नज़र दौड़ा सकते हैं। और वो ज़ाविया ये है कि जहाँ अल्लाह और अल्लाह के रसूल पर सबकत न करने से रोका गया है, जहाँ ये सबकत गुनाह है, जहाँ ये सबकत उसूल ज़िंदगी दीनदाराना उसूल ज़िंदगी के बरखिलाफ़ है, जहाँ ये सबकत इंसान को एक मकाम पर इबलीस बना देती है, क़ाते तरीक़ बना देती है, वहाँ बरअक्स इस उसूल की पासदारी बहुत शीरीन है और ये इंसान को मानवी दीनी और मलकूती इर्तिका की बुलंदियों पर ले जाती है। और बाज़ मुफस्सिरीन के बयान के मुताबिक मकाम रिसालत की पासदारी, दीन की पासदारी, किताबुल्लाह की पासदारी इंसान को वेलायत इलाही के मकाम पर ला खड़ा करती है कि इंसान वलीउल्लाह होता है, अल्लाह की वेलायत में दाखिल हो जाता है और मकाम उबूदियत उबूदियत पर फ़ाइज़ हो जाता है। देखें, एक इंसान मोमिन, एक दीनदार इंसान की दीनी ज़िंदगी की जो उसकी सफ़र उसका जो सफ़र है, उसकी जो मंजिलें हैं, उस मनाजिल में से एक मंजिल है वेलायत खुदा की मंजिल, एक मंजिल है उबूदियत की मंजिल, कि इस मंजिल पर इंसान अल्लाह का वली बन जाता है, इस मंजिल पर इंसान अल्लाह की विलायत में दाखिल हो जाता है। ये वो कौन सी मंजिल है? इस मंजिल की तरफ कुरान करीम की बाज़ आयात में इशारा हुआ है, बाज़ आयात शरीफा में इरशाद परवरदिगार है, वमा तशाऊना इल्ला अन यशा अल्लाह। अहलुल्लाह की एक मंजिल, एक मकाम ये है कि इंसान इस मंजिल पर पहुंच जाता है कि उसकी मशीयत, उसकी चाहतें, उसके इरादे, उसकी महब्बतें, उसकी नफ़रतें वो खालिसतन ताबे होती हैं मशीयत परवरदिगार के। और वल्लाहु वलीयुल मोमिनीन, अगर ईमान में इंसान इस मकाम पर पहुंच जाए वहां उसका अल्लाह वली होता है, या बाज़ आयात में वल्लाह वलीयुल मुत्तकीन, जो ये तकवा अख्तियार करते हैं कि जिस तकवे की सूरह मुबारक हुजरात की इसी पहली आयत में नसीहत हुई, वत्तकुल्लाह, अल्लाह की मासीयत से डरो, मुखालफत परवरदिगार से डरो, जब इंसान तकवा इलाही अपनाता है तो एक मंजिल ऐसी है कि उस मंजिल पर पहुँच कर ये इंसान वली खुदा होता है, ये इंसान इबलीस की विलायत और सरपरस्ती से निकल कर खुदा की विलायत में दाखिल हो जाता है, विलायत इलाही में आ जाता है। और ये वो मकाम है जिस पर इंसान अब्द खुदा कहलाता है। अब्द खुदा हकीकी मानों में वो है कि जो हर हर कदम पर पहले रज़ाए परवरदिगार देखता है और फिर उस रज़ाए परवरदिगार के मुताबिक कदम उठाता है। तो कवानीने ज़िंदगी कैसे अख्ज़ करने हैं, किस चीज़ को कानून ज़िंदगी बनाना है और किस चीज़ को कानून ज़िंदगी نہیں بنانا۔ اس حوالے سے یہی ہے مقام رضا کہ بعض اہل اللہ جب ولایت الہی کے مقام پر داخل ہو گئے، جب عبودیت کی منزل پر فائز ہو گئے، تو پھر یہ اگر تھوڑا سا ذرہ برابر بھی حکم خدا کے بیان میں شائبہ محسوس کرتے تھے کہ یہاں پر میرا نفس دخیل کہیں نہ ہو جائے، کہیں میں وہ حکم خدا کا بیان نہ کروں، وہ فتویٰ بیان نہ کروں کہ جس میں میرے نفس کو سرور حاصل ہو رہا ہو، تو ایسے کئی واقعات ہیں۔ ہیں بعض فقہاء اسلام، اسلام نے وہ مفتی بھی دیکھے ہیں کہ جنہوں نے اگر ایک کنویں کے طہارت و نجاست کے مسائل بیان کرنا تھے، کہ وہ زمانہ جو آج کا زمانہ نہیں تھا، جہاں پانی حاصل کرنے کے لیے ایک کنواں کھودنا بھی وہ بہت بڑا ایک مشکل کام ہوتا تھا، اور یہ کنواں اگر خدا نخواستہ نجس ہو جاتا تو پورا پانی اس کا پھر انسان مومن حاصل نہیں کر سکتا تھا، استعمال نہیں کر سکتا تھا۔ تو ایسے فقہا کی داستانیں ہیں، ایسے آل اللہ کی داستانیں ہیں، ایسے اولیاء خدا کی داستانیں ہیں کہ جنہوں نے اگر ایک کنویں کے پانی کی طہارت، کہ کب پانی یہ پاک ہوتا ہے، کیسے نجس ہو جاتا ہے، اگر نجس ہو جائے، کوئی نجس چیز اس میں گر جائے، کوئی مردار گر جائے، تو کتنا پانی نکالیں گے تب یہ جا کے پانی پاک ہوتا ہے، اگر یہ فتویٰ دینا تھا تو پہلے حکم دیا کہ بھائی میرے گھر کا کنواں جو ہے اس کو بند کر دیا جائے، اس کو بھر دیا جائے، کہ کہیں میرا نفس دخیل نہ ہو جائے، اس کی چاہت دخیل نہ ہو جائے ایک فقہی حکم کے بیان میں۔ تو یہ ہے مقام عبودیت، یہاں پہنچ کر انسان ایک انسان دیندار عبد پروردگار ہوتا ہے، اس کی مشیت پر، اس کے ارادوں پر خدا کی مشیت حاکم ہوتی ہے، اور پھر یہ انسان محبوب پروردگار ہوتا ہے، یہ خدا کے حبیب کا محبوب بن جاتا ہے۔ تو بنابراین اس آیہ شریفہ میں جو آداب خداوند تبارک تعالیٰ نے بیان فرمائے ہیں، ان میں یہی ہے کہ ہم پیغمبر کی جو شان رسالت ہے، جو مقام نبوت ہے، یعنی مقام نبوت یعنی مقام تعین قانون، اصول بتانے کا مقام، اصول بیان کرنے کا مقام، اس پر انسان تابع ہو اللہ کی رضا کے، پیغمبر کی رسالت کے۔ جب ایسا ہوتا ہے تو پھر یہ جو تاویلیں جو آج کا مفتی دہر بعض اوقات کرتا ہے، بعض احکام اسلام کو کہتا ہے کہ بھائی یہ احکام صدر اسلام کے زمانے کے ہیں، اب ماڈرن دور آ گیا، اب دور بدل گیا، اور بغیر کسی قانون و ضابطے کے، فقط زمانے کے ساتھ قدم ملانے کے لیے تحریف کرتا ہے انسان بعض اوقات قانون الہی میں۔ ایک دفعہ ایک ضابطے کے تحت ایک ایسے موضوع کو حکم بیان کرتا ہے جو اس دور میں نہیں تھا، اس وقت اس کا حکم بیان نہیں ہوا واضح طور پر، تو یہاں الگ معاملہ ہے، لیکن ایک موضوع موجود تھا، اس کا حکم موجود تھا، لیکن آج کے دور میں حکم الہی کو بھی ماڈرن کرنے کی کوشش کرتا ہے، تو یہ انسان مقام عبودیت سے گر جاتا ہے، ولایت الہی سے خارج ہو جاتا ہے۔ لہٰذا اس آیہ شریفہ میں یہ قانون، سنہری قانون انسانی زندگی کا، مومنانہ زندگی کا ہمیں دیا کہ اللہ کی رضا سے آگے نہیں بڑھنا۔ قانون وہی ہے جو اللہ کا بیان کردہ قانون ہے، جس کی توضیح و تفسیر اللہ کے نبی نے بیان کی ہے۔ خداوند تبارک تعالیٰ سے دعا ہے کہ ہمیں یہ توفیق عطا فرمائے کہ مقام قانون پر اسلام کے سنہری قوانین بیان کرتے ہوئے ہم اپنی حد سے تجاوز نہ کریں۔ خدا ہماری اور آپ کی طاعات قبول فرمائے اور ہمیں دین کے نورانی احکام سمجھنے کی توفیق عطا فرمائے۔ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔